यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीदहरूको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि। भोलि राष्ट्रिय शोक मनाइँदै सड़कको अवस्था हेरेर मात्रै दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाई। भरपर्दो सुरक्षा व्यवस्था मिलाउने प्रहरीको प्रतिबद्धता। विषाक्त मदिरा सेवनबाट बाराको पतगछियामा 3 जनाको मृत्यु र गाजा क्षेत्रमा इजरायलको स्थल कार्यवाहीमा कम्तीमा 68 जनाको मृत्यु। समाचार अब विस्तारमा। यही भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा आज गृह तथा कानून मन्त्री ओम प्रकाश अर्याल र ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओढ़ाएर ज्यान गुमाएका प्रति सम्मान गर्नुभयो। मृतकका परिवारका सदस्य र आफन्तहरूले शवयात्रा सहित शव आर्यघाट पुर्याएका थिए। आर्यघाटमा सुरक्षा निकायले सलामी सहित सम्मान पनि गरेको छ। सरकारले जेएनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज 1 गते सार्वजनिक विदा दिने लगायतका निर्णय गरेको थियो। जेएनजी प्रदर्शनका क्रममा मृत्यु भएका 6 जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनद्वारा सम्बन्धित जिल्लामा पुर्याइएको छ। यही भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका उनीहरूको शव परिवारका सदस्य सहित सुनसरी, उदयपुर, सिराहा, धनकुटा र सौखुवासभा जिल्ला पुर्याइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रदर्शनका क्रममा हालसम्म 72 जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको प्रमुख कार्यदेश निर्वाचन गर्नुभएकाले त्यसमा सहयोगका लागि आग्रह गर्नुभयो। यस्तै भेटमा राजदूत श्रीवास्तवले असल छिमेकीको नाताले नेपालको आवश्यकता अनुसार भारतको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। गृहमन्त्री ओम प्रकाश अर्यालले उच्च मनोबलका साथ काममा खटिन ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ। उहाँले आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको निरीक्षण गर्दै निर्देशन दिनुभएको हो। सोही क्रममा गृहमन्त्री अर्याललाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दन बहादुर कार्की, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी लगायतले ट्राफिक प्रहरी कार्यालयको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो। यही भदौ 23 र 24 गते भएको जेएनजी पुस्ताको आन्दोलनका क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय ट्राफिक पोशाक र साधन समेत जलेर नष्ट भएका थिए। पूर्व सांसद मंच नेपालले सबै राजनैतिक दलहरूले जनआकांक्षा अनुसार आफूलाई परिमार्जन गर्दै निर्वाचनमा भाग लिएर देशलाई अग्रगतिमा लैजान आह्वान गरेको छ। मंचले जेएनजी समूहको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै सम्पूर्ण दललाई निर्वाचनमा भाग लिएर देशलाई अग्रगतिमा लैजान आह्वान गरेको हो। प्रतिनिधि सभा विघटन भई आगामी फागुन 21 गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम शुरू गरेको छ। यसअघि आगामी कार्तिक 17 गतेका लागि निर्धारित रूपन्देही निर्वाचन क्षेत्र नम्बर 3 को प्रतिनिधि सभा सदस्य उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरी मध्यावधि निर्वाचनका लागि आयोगले प्रारम्भिक तयारी शुरू गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। जेनजी पुस्ताको आन्दोलनका क्रममा बागमती प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीका कारण नयाँ र पुराना दुवै भवन ध्वस्त भएका छन्। गत असोज 24 गतेको आन्दोलनमा प्रदेश सभाको सम्पूर्ण संरचना जलेर नष्ट भएपछि अहिले कर्मचारीहरूले क्यान्टिन मार्फत आवश्यक कामकाज सञ्चालन गरिरहेका छन्। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको छ। प्रधानमन्त्री निवास बलवटारमा आज बिहान भएको भेटमा उहाँहरूबीच देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। यस वर्षको विजयादशमीको उत्तम सायद बिहान 11:53 रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। यही असोज 16 गते बिहिबार बिहान 11:53 बडा दशैंको टीकाको उत्तम साहित्य रहेको समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालले जानकारी दिनुभयो। यस्तै असोज 6 गते बिहान 9:13 घटस्थापनाको शुभ साहित्य रहेको उहाँले बताउनुभयो। असोज 13 गते फूलपाती, 14 गते महाअष्टमी र कालरात्री तथा असोज 15 गते महानवमी र 16 गते विजयादशमी परेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसै गरी असोज 20 गते सोमबार सबै बलि दिइसक्नुपर्ने अखिल बलिप्रति र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगका पदाधिकारी र प्रधान सेनापति अशोकराज सिग्देलबीच जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिपछिको शान्ति सुव्यवस्था र मानवाधिकारको अवस्थाबारे छलफल भएको छ। आयोगको कार्यालय हरिहर भवन ललितपुरमा उहाँहरूबीच बदलिदो परिस्थितिमा देशको शान्ति सुरक्षा र नेपाली सेनाको संरक्षणमा रहेकाहरूको अवस्थाबारे आज छलफल भएको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले बताउनुभयो। यस्तै छलफलमा देशको शान्ति सुरक्षा, मानवाधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आकलन गर्दै लोकतन्त्र, मानवाधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न नेपाली सेनालाई आयोगले सुझाव दिएको उहाँले जानकारी दिनुभयो। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघले सड़कको अवस्था हेरेर मात्रै दशैंका लागि अग्रिम बुकिङ खुला हुने जनाएको छ। यातायात व्यवस्था विभागमा आज भएको छलफलमा मुलुकका विभिन्न स्थानमा सड़क पूर्ण रूपमा सञ्चालन हुन नसक्दा बाहिरदेखि सार्वजनिक यातायात उपत्यका आउने र जाने समस्या भएकाले अग्रिम टिकट बुकिंग खुलाउन समस्या भएको महासंघका अध्यक्ष विजय बहादुर स्वारले बताउनुभयो। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले वर्तमान परिस्थिति एवं चाडपर्वका समयमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुलाई सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुग्ने वातावरण तय गर्न सरकारवाला बीच समन्वय आवश्यक रहेको बताउनुभयो। छलफलमा प्रहरी प्रधान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले सुरक्षित रूपमा यात्रुलाई गन्तव्यमा पुर्याउने गरी सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता जनाउनुभयो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौडा उपमहानगरपालिका 15 चुरियामाईमा नेपाली सेना सवार ट्रक दुर्घटना हुँदा 16 घाइते भएका छन्। नम्बर 2 राजदलगण तनहुँबाट उपसेनानी हर्षविक्रम अधिकारीको कमाण्डमा धनुषातर्फ जाँदै गरेको ट्रक चुरियामाई स्थित पुलबाट 12 फिट तल खोल्सामा खस्दा 16 घाइते भएका हुन्। बाराको सुवर्ण गाउँपालिका वडा नम्बर 3 पदगछियामा विषाक्त मदिरा सेवन गरेका 3 मृत्यु भएको छ। प्रहरीका अनुसार भदौ 29 गते एकै ठाउँमा बसेर मदिरा सेवन गरेका स्थानीय 45 गोपाल यादव, 30 रविशंकर यादव र 40 अजमुल मियाको गैराती अस्पतालमा मृत्यु भएको हो। यस वर्षको मनसून शुरू भएसँगै जोखिमका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको बीपी राजमार्ग भोलिदेखि 24 सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकमा हिजो बसेको सुरक्षा समितिको बैठकले मनसून बाहिरिने क्रममा रहनुका साथै दशैं तिहार लगायत चाडपर्वलाई लक्षित गरी सड़क 24 सञ्चालन गर्ने निर्णय गरेको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको स्थल कार्यवाहीमा परि कम्तीमा 68 जनाको मृत्यु भएको छ। अरब र मुस्लिम राष्ट्रहरूले कतारको राजधानी दोहामा इजरायलले हमासमाथि गरेको आक्रमणको निन्दा गर्दै आकस्मिक बैठक बोलाएपछि इजरायलले गाजा क्षेत्रमा आक्रमण तीव्र पारेको हो। यसैबीच संयुक्त राष्ट्रसंघले गरेको एक अनुसन्धानमा करिब 2 वर्षदेखि इजरायलले गाजामा जारी राखेको आक्रमणलाई नरसंहारको संज्ञा दिएको छ। इजरायल गाजा युद्धका क्रममा हालसम्म करिब 65,000 मानिसको मृत्यु भइसकेको छ भने 1,65,000 भन्दा बढ़ी मानिस घाइते भएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
आन्दोलनका कारण सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि सरकारले कोष खड़ा गर्ने निर्णय गरेको छ। मंगलबार अर्थ मन्त्रालयमा निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री रामेश्वर खनालले त्यस्तो जानकारी गराउनु भएको हो। छलफलमा अर्थमन्त्री खनालले उद्योगी व्यवसायहरूलाई हाल परेको समस्याबाट बाहिर निस्कनका लागि सरकारले एकीकृत व्यापार पुनस्थापना योजना ल्याउने जानकारी समेत गराउनुभयो। छलफलमा अर्थमन्त्री खनालले कर नीति तथा मौद्रिक नीतिबाट दिन सकिने सहुलियतका लागि नेपाल सरकार सकारात्मक रहेको बताउनुभयो। आगामी दिनमा निजी क्षेत्र तथा नागरिकहरूले सरकारको मुहार सार्वजनिक सेवा प्रदान गर्ने बिन्दुहरूबाट अनुभूत गर्न सक्ने गरी सेवा प्रवाह गर्नका लागि सबै सार्वजनिक निकायमा कार्यरत कर्मचारीहरूलाई निर्देशन दिनुभएको अर्थ मन्त्रालयले जनाएको छ। अन्तर्क्रिया कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले दशैंको दिन बाहेक अन्य सार्वजनिक विदाका दिनमा समेत बैंक तथा भन्सार खुला रहने र पहिरोका कारण अवरोध पुगेको तातोपानी नाका जोड्ने बाटो खुलाउनका लागि सरकारले प्रयास गरिरहेको जानकारी गराउनु भएको थियो। यसअघि अर्थमन्त्री खनालले 23 र 24 गते भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पर्न गएको क्षतिको स्थलगत रूपमा अवलोकन गर्नुभएको थियो। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनका लागि तथा जेएनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाहरूको पुननिर्माणका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले 3 सदस्यीय कार्यदल गठन गरेको छ। अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्री कार्यदलमा रहनु भएको छ। अर्थ मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेले अहिलेको बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको जानकारी दिनुभयो। अर्थ मन्त्रालयले करदाताले 2082 भदौ 25 गतेसम्म पेश गर्नुपर्ने कर विवरणहरू 2082 असोज 25 गतेसम्म बुझाए हुने गरी म्याद थपको व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले देशव्यापी आन्दोलनका कारण करदाताले पेश गर्नुपर्ने विवरण तथा कर रकम दाखिला गर्न असुविधा भएको तथ्यलाई मध्यनजर गरी साउन महिनाको मूल्य अभिवृद्धि कर, अन्तशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा कर, विलासिता कर विवरण तथा कर रकम 2082 असोज 25 गतेसम्म दाखिला गर्न सक्ने गरी म्याद थप गरेको हो। थप गरिएको अवधिभित्र विवरण तथा विवरण बमोजिमको कर दाखिला गरेमा सम्बन्धित एन बमोजिम लाग्ने विलम्ब शुल्क, शुल्क, ब्याज, थप दस्तुर वा जरिवाना नलाग्ने गरी आन्तरिक राजस्व विभागले एकीकृत कर प्रणालीमा आवश्यक व्यवस्था मिलाउने निर्णय समेत अर्थ मन्त्रालयले गरेको छ। म्याग्दीको रौगंगा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माण भएको 48.5 मेगावाट क्षमताको अप्पर राहुघाट जलविद्युत आयोजनाको परीक्षण उत्पादन शुरू भएको छ। टुजी पावर प्रवर्धक रहेको आयोजनाको बाँध, सुरुङ, विद्युत गृह, प्रसारण लाइन, स्विच यार्ड निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकिएपछि मंगलबारदेखि परीक्षण उत्पादन थालिएको हो। आयोजनाका आवासीय इन्जिनियर प्रकाश तिमिल सिन्हाले नेपाल विद्युत प्राधिकरणका प्राविधिक टोलीको उपस्थितिमा परीक्षण थालिएको जानकारी दिनुभयो। बुधबार सरकारले सार्वजनिक बिदा दिएसँगै शेयर बजार बिहिबारदेखि मात्रै खुल्ने भएको छ। यसअघि बुधबार देखि नै बजार खोल्ने तयारी गरिए पनि प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको सम्झनामा सरकारले असोज 1 गते शोक दिवस मनाउनका लागि सार्वजनिक बिदा दिएसँगै बिहिबारदेखि शेयर बजार खुल्ने सूचना नेप्सेले सार्वजनिक गरेको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फा र सिस डिभिजन लीग क्लब बीचको बैठक स्थगित भएको छ। एन्फाले मंगलबार सबै क्लबहरूलाई पत्र लेख्दै प्राविधिक कारणले आगामी सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी गराएको हो। बैठक मंगलबारै बस्ने तय भएको थियो। बैठकमा आगामी पुसमा गर्ने प्रस्तावित शहीदको शहीद स्मारक ए डिभिजन लीगको बारेमा छलफल हुने बताइएको थियो। यसपटकको ए डिभिजन लीग देशका विभिन्न जिल्लाका 14 मैदानमा गर्ने गरी एन्फाले क्लबसँग छलफल अघि बढ़ाएको थियो, तर बैठक स्थगित भएसँगै पुसमा गर्ने प्रस्तावित लीग नहुने सम्भावना बढ़ेको छ। यसै गरी एन्फाले युथ 16 युथ लीग पनि स्थगित गर्ने निर्णय गरेको छ। भारत समूह एबाट युएमा जारी एसीसी टी20 एसिया कपमा समूह एबाट सुपर 4 मा पुगेको छ। घरेलु टोली युएले ओमनलाई 42 रनले पराजित गरिसँगै एक खेल अगावै भारतको अघिल्लो चरणको यात्रा तय भएको हो। अघिल्लो दुवै खेल जितेको भारत 4 अङ्कका साथ शीर्ष स्थानमा छ।
खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। जेएनजी आन्दोलनका शहीदहरूको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि। भोलि राष्ट्रिय शोक मनाइँदै सड़कको अवस्था हेरेर मात्रै दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाई। भरपर्दो सुरक्षा व्यवस्था मिलाउने प्रहरीको प्रतिबद्धता। विषाक्त मदिरा सेवनबाट बाराको पतगछियामा 3 जनाको मृत्यु र गाजा क्षेत्रमा इजरायलको स्थल कार्यवाहीमा कम्तीमा 68 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।